यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारद्वारा निर्वाचनको वातावरण बनाउन नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुखसँग भेट। निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा तीन पार्टीका नेताहरूले जोड़ दिनुभएको सरकारका प्रवक्ता एवं संचार मन्त्री जगदीश खरेलद्वारा जानकारी। परराष्ट्र मन्त्रीमा बालानन्द शर्मा नियुक्त, आजै पदभार ग्रहण। जाडोमा आगो ताप्दा, हिटर बाल्दा र गिजर प्रयोग गर्दा सावधानी अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र म्यानमामा 5 वर्षपछि आइतबार पहिलो पटक आम निर्वाचन हुँदै। सरकारले निर्वाचनको वातावरण बनाउन राजनैतिक दलहरूसँगको संवादलाई तीव्रता दिएको छ। त्यसक्रममा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग उहाँहरूकै निवासमा गई निर्वाचनलाई सफल बनाउन छलफल गर्नुभएको छ। नेताहरूसँगको छलफलमा संचार मन्त्री खरेलले राष्ट्रिय सहमति कायम गर्दै फागुन 21 गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउनु पर्ने र सबैले मिलेर देशलाई निकास दिनुपर्ने भएकाले मिलेर अघि बढ़न आग्रह गर्नुभयो। भेटपछि संचारकर्मीसँगको प्रतिक्रियामा सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले निर्वाचनका लागि नेताहरू सकारात्मक रहेको र निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति दिन सक्ने गरी काम गर्न आवश्यक रहेको बताउनु भएको जानकारी दिनुभयो।
तीनवटै नेताले मसँग स्पष्ट रूपमा के भन्नुभएको छ भने हामी चुनावको विरोधी होइनौ, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो र चुनावबाट नै फ्रेस म्यान्डेट लिएर जनताबाट अनुमोदित हुने कुरा चाहिँ राम्रो हो र त्यो नै उपयुक्त बाटो हो भन्ने कुराहरूमा तीनैवटा शीर्ष नेताहरूको चाहिँ स्पष्ट धारणा छ। नेपाली कंग्रेसको तर्फबाट चुनावको विकल्प छैन, पुनस्थापना अहिलेको चाहिँ हाम्रो मुद्दा होइन, चुनावै हो भन्ने कुरा सभापतिले भन्नुभएको छ। त्यस्तै गरेर नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको त विकल्पै छैन, जानी नै चुनावमा भन्नुभएको छ। नेकपा एमालेको चाहिँ अध्यक्षबाट के आएको छ भने चुनावमा जानुपर्छ तर सुरक्षाको वातावरण बनाऊ र चुनावी वातावरण बनाऊ भन्नुभएको छ, त्यो सरकारले बनाउँछ। म तीनवटा नेताहरूसँगको भेटघाटबाट आशावादी होइन, म तपाईँहरूलाई विश्वासै दिलाउँदैछु कि उहाँहरूसँगको भेटघाटको आधारमा म भन्दैछु फागुन 21 गते चुनाव हुन्छ र सबै राजनैतिक दलहरूले चुनावमा भाग लिन्छन्।
वर्तमान सरकार निर्धारित मितिमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै संचार मन्त्री खरेलले निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरकारवाला सबै निर्वाचनमा केन्द्रित भएकाले निर्वाचन सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न संचारकर्मीलाई आग्रह पनि गर्नुभयो। निर्वाचन आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज केन्द्रको उद्घाटन गर्दै आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न केन्द्र स्थापना गरेको जानकारी दिनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण गर्नु पर्ने बताउनुभयो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विगतका निर्वाचनमा मौजदात रहेका सामग्री प्रयोग गरेर बाँकी मात्र खरिद गर्न लागि जानकारी दिनुभयो। निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिलाई रोक्न र आयोगका सूचना, निर्वाचन आचार संहिता तथा मतदाता शिक्षा सम्बन्धी सचेतनामूलक सामग्री सम्प्रेषण गर्न केन्द्रले काम गर्ने आयोगले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाश मानसिंह रावत सहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्च पदस्थ कर्मचारीको सहभागिता थियो। नवनियुक्त परराष्ट्र मन्त्री शर्माले आजै पदभार ग्रहण गर्नुभएको छ। सरकारले प्रत्येक वर्षको पुष 15 गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले च्याउ खेती प्रवर्धनका लागि राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले जनताको सहजताका लागि देशका विभिन्न स्थानमा थप इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने, नेपाल नागरिकता चौथो संशोधन नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णयहरू भएको जानकारी दिनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बसेको छ। कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आउँदो फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल भएको छ। कार्य सम्पादन समितिको बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। यस्तै नेपाली कंग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आम निर्वाचन दुवै अनिवार्य भएको बताउनु भएको छ। निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक संघको आज सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनमा उहाँले पार्टी चुनावमा होमिसकेकाले चुनावमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा 5 राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हाम्रो साझा अभियान ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान भन्ने नाराका साथ मनाइएको छ। ज्येष्ठ नागरिक दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिक ज्ञान अनुभव र सामाजिक पूँजी भएकाले उहाँहरूको सम्मान, सहभागिता र गरिमामूलक जीवन सुनिश्चित गर्ने राज्य निर्माण गर्न सबैको साथ सहयोग हुनुपर्नेमा जोड़ दिनुभयो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को भावना अनुरूप नेपालमा पहिलो पटक वृद्ध भत्ता तथा सामाजिक सुरक्षा भत्ता घोषणा गरिएको ऐतिहासिक दिन 2051 साल पुष 11 गतेलाई सरकारले राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै संविधान, ऐन र नीति नियममा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। गुल्मीको रेसुङ्गा संरक्षित वन क्षेत्रभित्र होटल सञ्चालन गर्न रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालीबीच भएको सम्झौता गैर कानूनी भएको भन्दै सर्वोच्च अदालत ले उत्प्रेषणको आदेशले बदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र सारंगा सुवेदीको इजलासले नगरपालिका र होटल पौवा बीच 2076 कार्तिक 1 गते भएको सम्झौता नै अवैध रहेको फैसला गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा र गिजर प्रयोग गर्दा सावधानी अप्नाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले जाडोमा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेकाले यस्तो आग्रह गरेको हो। सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज संक्रमणको अवस्था गम्भीर बन्दै गएको छ। स्याल र भुस्या कुकुरको टोकाईबाट पशु तथा मानिसमा रेबिज फैलन थालेपछि प्रदेशभर जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको हो। धनगढ़ी स्थित पशु पंक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीका अनुसार पछिल्लो 20 दिन यता कम्तीमा 18 पशुको रेबिजका कारण मृत्यु भएको छ। म्यानमारमा आइतबार 5 वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ, तर यो चुनावले सन् 2021 सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनस्थापना नगर्ने र सैन्य शासनले निम्त्याएको गहिरो गृह युद्धको समाधान पनि नगर्ने आलोचकहरूको भनाइ छ। 4 वर्ष अघि सेनाले आङ सान सु की नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि शुरू भएको सैन्य शासनलाई वैधानिकता दिन बहुदलीय लोकतन्त्रमा फर्किएको देखाउन यो चुनावको तयारी गरिएको विश्लेषकहरूको भनाइ छ। निर्वाचन 3 चरणमा हुने तय भएको छ। पहिलो चरणमा आइतबार, दोस्रो जनवरी 11 र तेस्रो जनवरी 25 हुनेछ। निरन्तर द्वन्द्वका कारण केही क्षेत्रमा मतदान नहुने जनाइएको छ। मानवाधिकार समूह र विपक्षी दलहरूले यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने दावी गर्दै वास्तविक शक्ति सैन्य प्रमुख वरिष्ठ जनरल मिन आङ हलाङकै हातमा रहने बताएका छन्।
अब जलाशयुक्त विद्युत केन्द्रले 20 करोड़सम्मको अतिरिक्त पूँजीगत कार्यका लागि गरिने खर्च आयोगको पूर्व स्वीकृति बिनै गर्न पाउने भएको छ। विद्युत नियमन आयोगले हालै जारी गरेको जलाशयुक्त विद्युत केन्द्रको विद्युत खरिद बिक्री सम्बन्धी निर्देशिका 2082 मस्यौदामा त्यस्तो व्यवस्था गरिएको छ। जलविद्युत केन्द्रले विद्युत खरिद बिक्री दरको पुनः निर्धारण गर्दा प्रस्तावित गरिएको वा भइसकेको अतिरिक्त पूँजीगत कार्य बापतको खर्चलाई समेत आधार लिइने मस्यौदामा उल्लेख छ। काबू बाहिरको परिस्थिति बाहेकको अवस्थामा व्यापारिक उत्पादन शुरू हुने मितिले 15 वर्षभित्रको अवधिमा हुने अतिरिक्त पूँजीगत कार्य बापतको खर्च वा लागतलाई भने दर निर्धारण प्रयोजनको लागि प्रयोग गरिने निर्देशिकामा उल्लेख गरिएको छ। मुस्ताङको कोरोला नाका स्थित भन्सार कार्यालयबाट 3 महिनाको अवधिमा 11,01,95,00,000 रूपियाँ बराबरका सामानहरू निकासी तथा पैठारी भएका छन्। गत भदौ 30 गतेदेखि पूर्ण रूपमा सञ्चालन आएको नेपाल चीन स्थित कोरोला नाकाबाट 10 पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो। कोरोला नाका पूर्ण रूपमा सञ्चालन आएदेखि कोरोला नाका हुँदै चीनतर्फबाट 10,82,98,00,000का माल वस्तुहरू नेपाल भित्रिएका छन्। यस अवधिमा नेपालबाट भने हस्तकलाका सामान लगायतका नेपाली उत्पादन 18,97,78,000 रूपियाँ बराबरको निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिनुभयो। कोरोला नाकाबाट हालसम्म 2,074 विद्युतीय सवारी साधन नेपाल भित्रिसकेका छन्। मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास भई निकासी तथा पैठारी भएका माल वस्तु तथा विद्युतीय सवारी साधनबाट भन्सार कार्यालयले 5,06,62,00,000 राजस्व संकलन गरेको छ। नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। शुक्रबारका लागि तोकिएको सुन चाँदीको मूल्य हालसम्मकै सर्वाधिक उच्च मूल्य हो। शुक्रबार सुन तोलाको 2,69,300 रूपियाँमा किनबेच भएको छ। बिहिबारको तुलनामा शुक्रबार भएको सुनको कारोबार 1,800 रूपियाँले बढ़ी हो। बिहिबार छाप भएको सुन तोलाको 2,67,500 रूपियाँमा कारोबार भएको थियो। त्यसै गरी शुक्रबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। बिहिबार तोलाको 4,400 रूपियाँमा कारोबार भएको चाँदी शुक्रबार 165 रूपियाँले बढेर प्रति तोला 4,565 रूपियाँमा कारोबार भएको छ। 8 बागलुङ महोत्सव शुक्रबारदेखि शुरू भएको छ। बागलुङ नगरपालिका 1 रामरेखा स्थित बांगेचौर खेल मैदानमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महोत्सवको उद्घाटन गर्नुभयो। गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्यले जानकारी दिनुभयो। करिब 10 लाखले अवलोकन गर्ने र 10 करोड़ भन्दा बढ़ीको कारोबार हुने अपेक्षा गरिएको महोत्सव पुष 21 गतेसम्म सञ्चालन हुनेछ।
अब खेल समाचार अझै बमबाट।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको महिला टोलीले सहज जितका साथ 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीपको शुरूआत गरेको छ। शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई 25-10, 25-6, 25-11 पराजित गरेको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा भएको दोस्रो खेलमा आर्मीले एभरेस्ट क्लबलाई 25-16, 25-14, 25-23 हराएको हो। पुरूषतर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले संघर्ष गर्दै विजयी शुरूआत गरेको छ। सोमो बीको आफ्नो पहिलो खेलमा ढोरबाटन क्लबलाई 3-1 सेटमा पराजित गरेको हो। जितसँगै पुलिसले 3 अङ्क जोडेको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट पुलिसले 25-20 जितेको थियो, तर दोस्रो सेट भने सहजै 25-14 आफ्नो पक्षमा बनायो। तेस्रो सेट भने प्रतिस्पर्धात्मक रह्यो। उक्त सेट 35-33 आफ्नो पक्षमा पार्दै ढोरपाटनले खेल 2-1 ल्यायो, तर चौथो सेटमा भने ढोरपाटनले अपेक्षाकृत प्रदर्शन गर्न सकेन र सेट 25-14 गुमायो। महिलातर्फ 8 र पुरूषतर्फ 12 टोलीको सहभागितामा च्याम्पियनशीप हुँदैछ। यसको महिलातर्फ शीर्ष 6 र पुरूषतर्फका शीर्ष 8 टोली पीएम कप भलिबल लीगका लागि छनौट हुनेछन्। साप महिला फुटसल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपालले पहिलोपल्ट महिला फुटसलमा सहभागिता जनाउन लागेको हो। दक्षिण एसियाली फुटबल महासंघ साफले शुक्रबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल र श्रीलंका बीच पहिलो खेल 13 जनवरीमा हुनेछ। नेपालले दोस्रो खेल 15 जनवरीमा मालदिवसँग खेल्नेछ। 17 जनवरीमा भारत, 19 जनवरीमा बंगलादेश र 25 जनवरीमा भूटानसँग खेल्नेछ। नेपालले यसअघि नै थाइल्याण्डको बैंककमा हुने प्रतियोगिताका लागि टोली घोषणा गरिसकेको छ।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा निर्वाचनको वातावरण बनाउन नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रमुखसँग भेट। निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा तीन पार्टीका नेताहरूले जोड़ दिनुभएको सरकारका प्रवक्ता एवं संचार मन्त्री जगदीश खरेलद्वारा जानकारी। परराष्ट्र मन्त्रीमा बालानन्द शर्मा नियुक्त, आजै पदभार ग्रहण। जाडोमा आगो ताप्दा हिटर बाल्दा र गिजर प्रयोग गर्दा सावधानी अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र म्यानमारमा पाँच वर्षपछि आइतबार पहिलो पटक आम निर्वाचन हुँदै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो, राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।